الرجيم. ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له ومن يضلله فلا هادي له. ونشهد أن لا إله إلا الله وحده لا شريك له. ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا. أما بعد، عام طور پر میرے بزرگ بھائیوں، قرآنوں کے کا اپنا مذاکرہ الگ ہوتا ہے اس جماعت میں، کہ بھائی قرآن ہی ہیں، قرآنوں کے ساتھ مذاکرہ کیا جائے. اور آپ حضرات قرآن ہیں تو آپ حضرات میرے سے زیادہ سمجھتے ہیں کہ قرآنوں میں مذاکرہ کس طرح کا ہوتا ہے.
So normally in our istimaat we have a special a special session just for the people who spend time, especially those brothers that are sitting here. Seeing that you have spent time, then you also realize the importance of having a special session just for us.
مقصود یہ بتایا جاتا ہے کہ کام کرنے والے ساتھی اگر قربانی کے لیے تیار ہوں گے تو کام ہوگا.
What we always hear and keep hearing is that if the older workers, the brothers who spend time, if they prepare themselves to sacrifice, then we can be successful.
قربانی میں اضافے کے لیے تیار ہوں گے تو کام میں اضافہ ہوگا.
If we increase our sacrifice, then the work increases.
قربانی میں سستی کریں گے تو کام پیچھے ہو جائے گا.
But if we stay behind in sacrifice, then the work also stays behind.
ایک مرتبہ نظام الدین میں مذاکرہ ہو رہا تھا کہ بھائی پرانے کیا چاہ رہے ہیں.
One time there was a مذاکرہ نظام الدین that what do the old workers want.
تو بات یہ ہے کہ پرانے یہ چاہ رہے ہیں کہ ان کو دین میں ترقی ہو.
So one thing that came in front of the elders was that the old workers also want to have an increase in their own level of piety in deen.
اور دوسرے ان کی خواہش یہ ہوتی ہے کہ کام میں ترقی ہو.
And another thing that they want is that the level of work should also increase.
تو دو بنیادی مسئلے سامنے آئے تقاضے کے طور پر.
So we find two things that that's a need.
ایک خود کو ترقی ہو، دوسرے کام کو ترقی ہو.
One is an individual need for my own individual extension and productivity, and the other is the collective productivity of this effort.
اور میں سمجھتا ہوں کہ ہم سب بھی اس میں اگری ہیں.
And we all agree to this.
ہم چاہتے ہیں کہ ہمارے ایمان میں کمال آئے.
And we all agree that I want completion in my ایمان.
ہماری ہدایت میں ترقی ہو.
And my ہدایت should increase.
شاید ہم میں سے کوئی بھی یہ نہیں کہتا ہوگا کہ میں ہدایت یافتہ ہو چکا ہوں، مجھے ہدایت میں ترقی کی ضرورت نہیں ہے.
Instead, I'm sure none of us would say that, you know, I'm already guided, I don't need any more guidance.
اگر ہم ایسا سمجھ رہے ہوتے تو سورہ فاتحہ نہ پڑھ رہے ہوتے نماز میں.
Because if that's the case, we would not read that in سورہ فاتحہ every day.
سورہ فاتحہ پڑھنا ہی پڑھنا ہے.
Because we have to read Surah Fatiha.
اور اس میں اہدنا الصراط المستقیم پڑھنا ہی پڑھنا ہے.
And we have to read اہدنا الصراط المستقیم.
علماء نے یہ فرمایا ہے میرے دوستو کہ ایک تو ہر سیکنڈ میں آدمی کو آنے والے ہر سیکنڈ میں ہدایت کی ضرورت ہے.
The scholars they say that every second we are in need of hidayat.
ایک سیکنڈ پہلے جس کو ہدایت حاصل ہے ضروری نہیں ہے کہ اس کو ایک سیکنڈ کے بعد بھی ہدایت رہے.
Because if you had hidayat one second previously, it's not necessarily you'll have hidayat one second afterwards.
اسی لیے اعتبار خاتمے کا ہے.
Because the actual the thing that counts is what we end up with.
اسی لیے اگر پہلے کسی کو ہدایت رہی بھی ہے اور آئندہ نہ ہو تو اس کا خاتمہ اچھا ہونا ضروری نہیں ہے.
Because we can see if someone had hidayat but he doesn't have hidayat now, then we don't know what could happen to him at the end.
جو تقدیر کے سلسلے کی تفصیلات ہوتی ہیں اس میں دو باتیں تو ہم سب کو پتہ ہیں.
The two things we understand about تقدیر.
ایک تو یہ ہوتی ہے کہ سعید اور نیک بخت اور بخت بخت کون ہے، یہ الگ طے ہوتا ہے.
That is two separate things. Who is successful, who is not successful, that is a separate decision.
پیچھے
आपके पास ये रख देते वो हाथ में।
अच्छा अच्छा, मतलब दोनों वर्क करेंगे
इंशाल्लाह। ट्राई कर रहा हूँ, मुझे नहीं मालूम क्या होता है, लेकिन बोले तो आप
एक चीज़ तो ये है कि जब माँ के पेट में बच्चा होता है, चार महीने का जब होता है, रूह उसमें डाली जाती है, फरगा रब्बुकुम मिन अरबईन, तुम्हारा परवरदिगार चार चीज़ों से फारिग हो चुका होता है।
One thing is that when before a child is born in the womb of the mother, if this person is successful or not, that's something, a decree by Allah subhanahu wa ta'ala, that's already been done by Allah subhanahu wa ta'ala.
एक तो उसकी उम्र तय कर दी जाती है।
One thing is how old he will be when he dies.
और दूसरे उसका रिस्क तय कर दिया जाता है।
How much sustenance you will have in this world?
तो जो उम्र तय हो चुकी होती है, उसमें आगे पीछे नहीं होगा।
Because whatever time has been destined for him, you can't preempt it or go after it.
और जो रिस्क तय हो चुका होता है, उसमें आगे पीछे नहीं होता।
And whatever risk has been decreed for you, you can't take it more or less.
दूसरी चीज ये तय होती है कि ये नेक बख्त है या बदबख्त है।
And number three in society is this person a successful person or unsuccessful?
चौथी चीज ये तय होती है कि ये क्या करने वाला है।
And the fourth thing is, what is he going to do?
तो पहले दो बात, तीसरी बात में और चौथी बात में खास फर्क है जो ध्यान में रखने का है।
There is a special distinction between number three and number four.
तीसरी में ये है कि अंजाम के इत्तेबार से आया ये नेकबख्त होगा या बदबख्त होगा, ये तय है।
Number three is that in finality will he be successful life hereafter or not?
चौथी चीज ये है कि उस अंजाम से पहले जो उसके साथ में है वो करने क्या वाला है, पूरी जिंदगी करेगा क्या।
But number four is here in this world, what is he going to do before he gets to that final station?
ऐसा हो सकता है कि एक आदमी करने वाला हो नेकी के काम, लेकिन लॉन्ग टाइम होने के बाद फिर अचानक वो बुराई के काम शुरू कर दे और उस पर मर जाए और वो ना हो सआदतमंद वालों में से।
It is possible that someone through a majority of his life he does good deeds, but something happens toward the end and he does bad deeds and he ends up doing a bad deed, and that label of being a failure that's destined for him even though majority of his life he was doing good deeds.
ऐसे इसका उल्टा क्या हो सकता है कि जिंदगी का एक बड़ा हिस्सा बुरे अमल में गुजरे और फिर ऐन वक्त पे तकदीर गालिब आ जाए, फिर नेक का काम शुरू कर दे और फिर जन्नत में चला जाए।
And the opposite is also true, that someone who's been living a life of sin the majority of his life, but towards the end he does something good and then inshallah, you know, the predestination overtakes him and he's successful in the life hereafter.
Dono tarah ke imkanat har insaan ke sath lage hue hain.
And both of these possibilities are with each one of us.
Aur Allah tabarak wa taala ko ye dono maloom hai.
And Allah knows both.
Khalaqtu haula lil janna wala ubali wa khalaqtu haula lil nar wala ubali.
Then he says, I created these people for the fire and no one's going to ask me. I created these people for the paradise and no one's going to ask me.
अल्लाह पाक को पहले से मालूम है अददुल खल्क फिल जन्ना, जन्नत में जाने वालों की तादाद, और पहले से अल्लाह पाक जानते हैं जहन्नम में जाने वालों की तादाद, और अकीदे की किताबों में लिखा हुआ है कि उसमें कमी बेशी नहीं होती।
And Allah Subhanahu wa ta'ala already knows, in his knowledge he knows the exact amount of people that will enter paradise and the exact amount of people that will enter the fire, and there won't be any additional subtraction to that number.
और फिर हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने यह भी फरमाया कि कुल्लुन मुयस्सरुन लिमा खुलिक लहु, जिसके लिए वो पैदा किया गया है, जहन्नम के लिए है या जन्नत के लिए, तो आखिर में उसको उसी तौफीक में डाल दिया जाता है।
And then Nabi sallallahu alaihi wasallam is saying that for him, whoever the final destination is there, conditions will be made such that he will wind up doing the amal which will take him there.
तो इस वजह से हर इंसान को हर आने वाले सेकंड में हिदायत की जरूरत रहती है।
That's why every human is in need of hidayat for every coming second.
इसलिए हर इंसान को नमाज में सूरह फातिहा में हिदायत की तलब करनी पड़ती है।
That's why every Muslim is asking for hidayat in prayer.
यहाँ से आप इस सवाल का जवाब भी पालेंगे कि अबू बकर सिद्दीक है तो वो भी सूरह फातिहा पढ़ रहे हैं नमाज में।
That's why we find the solution of this question. Abu Bakr Siddiq is saying, you know, he's making dua for hidayat.
सारे सहाबा पढ़ते थे।
All the sahaba made the dua.
हम यहाँ तक का नाम सिर्फ इसलिए लेते हैं कि दूसरे नाम लेने में कोई खुदा न खाता कोई हुआ ना हो जाए, बेअदबी के शायबा ना हो जाए, इसलिए मतलब ये कि कोई कितना ही बड़ा हो जाए तो भी सूरह फातिहा पढ़ता है और उसमें इहदिनस सिरातल मुस्तकीम कहता है।
Right, you know, all the pious people, everyone of all different statures, they said इहदिनस सिरातल मुस्तकीम, they were in need of hidayat.
दूसरी बात ये होती है कि हिदायत के लाखों किस्में हैं।
And there's different grades and levels of hidayat.
जिस आदमी को नमाज की हिदायत हो जाए जरूरी नहीं कि उसको रोजे की हो.
Some people has the hidayah to pray, not necessarily have the hidayah to fast.
जिसको रोजे की हिदायत हो जरूरी नहीं कि उसको नमाज की हो.
And someone who has the hidayah to fast, not necessarily have the hidayah to pray.
किसी को इबादत के लेन की हिदायत है लेकिन मामलात के लेन की नहीं है.
Someone has the hidayah for ibadat, but not necessarily for muamalat.
कोई आदमी मामलात का भी अच्छा है लेकिन अखलाक का बहुत बुरा है.
Somebody maybe is good in muamalat, but not good in akhlaq.
معاشرت کا خراب ہے.
And he's bad in that معاشرت.
مطلب کوئی ایک چیز نہیں ہوتی ہے.
It's not just one thing.
ہر عمل میں ہر کام میں ہدایت ہوتی ہے جو اللہ پاک کی طرف سے مقرر ہے.
In every deed, in every action, we're in need of ہدایت from Allah سبحانہ وتعالی.
اور یہی وجہ ہے کہ ایمان کامل کے ساتھ ہدایت کامل جمع ہوتی.
That's why for ایمان کامل, we need ہدایت کامل.
تو جب تک ایمان کامل نہیں ہوگا ہدایت بھی کامل نہیں ہوگی.
Because until we have ایمان کامل, we won't have ہدایت کامل.
اور ہدایت کاملہ کے ساتھ نجات کامل ہے.
And ہدایت کامل means the complete ہدایت, then we have the complete success.
نجات کامل کی خصوصیت یہ ہوتی ہے کہ انتقال سے پہلے سے اطلاع دی جاتی ہے کہ تم نجات پا چکے ہو, تم نجات پانے والوں میں سے ہو.
One of the specialties is these for this successful or final completion is that you will know before you die that you will be told that yes, you have succeeded.
اِنَّ الَّذِينَ قَالُوا رَبُّنَ اللَّهُ کی جو آیت ہے اس کا یہی مفہوم ہے.
This is the مفہوم for that آیت that he just read.
وہ ایسا آدمی ایک تو انتقال کے وقت میں نجات پا چکا ہوتا ہے, دوسرے قبر میں بڑے آرام سے اس کا ٹائم نکلتا ہے.
And this person, yes, he'll be successful at the time of death, but also while he's in the grave.
حشر میں.
And in the day of judgment.
اور اول وحلے میں ہی جنت میں داخل ہوتا ہے بغیر کسی سزا کے.
And he will enter into jannat in amongst the first crowd without any punishment.
اگر ایمان میں کمال نہیں ہے تو اول وحلے میں داخل نہیں ہوتا.
If his iman is not complete, then he won't enter jannat in the first crowd.
کوئی صاحب وہ نہ کرے, ویڈیو نہ بنائے
پلیز. Just please, no videos. You see somebody taking videos, please.
تو آج کل تو چونکہ فلیشنگ ولیشنگ کچھ نہیں ہوتی, خالی کھلا رہتا تو ہو جاتا, وہ اس وجہ سے بتا دے رہا ہوں.
Yeah, MashaAllah, Mufti صاحب is very particular about that. We should all be careful. Even though there's no flash or something, just be careful for this.
اس وجہ سے میرے دوستو ہم یہ نہیں کہہ سکتے ہم میں سے کوئی کہ بھائی ہمارے کو ہدایت حاصل ہے ضرورت نہیں.
So we can't say that we don't need ہدایت, I already have ہدایت.
بلکہ ہمیں تو جتنی ضرورت ہے آپ کو اندازہ ہے کہ یعنی ہمیں خود اندازہ نہیں ہے کہ ہمیں کتنی ضرورت ہے, یعنی بہت زیادہ ضرورت ہے.
And we don't even realize how much we need ہدایت, we need Allah کا ہدایت.
حضور نے خود فرما دیا کلکم خطاؤن, تم سب غلطی کرنے والے ہو.
نبی صلی اللہ علیہ وسلم said all of you make mistakes.
تو ہم کتنے نہیں ہوں گے آپ اندازہ کیجئے.
And how many of us you don't make mistakes?
ہمیں تو یہ پتہ ہی نہیں ہے وہ ہے بے شمار چیزوں میں کہ ہدایت ہوتی کہاں کہاں ہے.
We don't even know where the hidayah is in certain things of our parts of our lives.
ہمیں گناہوں کا ہی پتہ نہیں ہے کہ گناہ ہیں کون کون سے جن سے ہمیں بچنا ضروری ہے تاکہ ہم ہدایت کریں.
We don't even know the types of sins that we stay away from so we can be counted as hidayah.
ہمیں طاعتوں کا پتہ نہیں ہے کہ طاعتیں ہیں کیا جن کے اوپر ہمیں جمنا ضروری ہے تاکہ ہم ہدایت پر رہیں.
We don't even know the types of good deeds that we should stay steadfast on so we can try to persevere in these good deeds.
اور یہ بھی ہم اچھی طرح جانتے ہیں کہ گناہ سے بچنا اصل ہدایت پر رہنا ہوتا ہے فرض پورا کرتے ہوئے.
And we should realize that the primary objective should be stay away from sins while fulfilling the farais.
حضور پاک صلی اللہ علیہ وسلم سے پوچھا گیا تھا کہ من اعبد الناس, سب سے بڑا عابد کون ہے؟
نبی صلی اللہ علیہ وسلم asked who is the most, the person who worships the most.
تو آپ نے فرمایا کہ اتق المحارم تکن اعبد الناس.
نبی صلی اللہ علیہ وسلم said stay away from the haram things, you will be the person who worships Allah the most.
آپ نے بہت تسبیح کا ذکر نہیں کیا.
He didn't say the one who does tasbih a lot.
نمازوں کا ذکر نہیں کیا.
He didn't say he who prays a lot.
روزے کا ذکر نہیں کیا.
He didn't say he who fasts a lot.
صدقہ اور خیرات کا نہیں کیا.
Or صدقہ or donations.
اور دوسری چیزوں کا ذکر نہیں فرمایا.
He didn't mention other things.
گناہ سے بچو تو تم بڑے عابد ہو جاؤ.
He said if you stay away from sin, you'll be the most worshipped.
اور گناہ میں دو ہوتے ہیں, چھوٹے بھی بڑے بھی.
And there's two types of sins, small and big.
اور بڑے گناہ کے بعد اللہ کی پالیسی یہ ہے کہ ان تجتنی وہ کبائر ما تو نہ ہونا ان کا فران کم سیاتی کم.
And that's the rule of Allah subhanahu wa ta'ala. If you stay away from the major sins, inshallah, Allah will forgive the minor sins.
ان الحسنات يذهبن السيئات, نیک اعمال کے ذریعے سے چھوٹے گناہ ہم خود ہی معاف کر دیں گے.
Allah subhanahu wa ta'ala, to the good deeds, he forgive the small minor deeds.
اب یہ بڑے گناہوں کی کیا ہم کو کچھ اندازہ ہے کہ کیا کیا ہوتے ہیں؟
Do we know what the major sins are?
ایک کتاب ہے حافظ ابن حجر عسقلانی کی الزواجر.
There's a book
by بخاری.
Who write the تفسیر of بخاری, امام بخاری, صحیح بخاری. He wrote a book.
ان کی ایک کتاب ہے الزواجر.
الزواجر is the name of the book.
اس کے اندر 450 بڑے گناہوں کا ذکر ہے.
He listed 450 major sins. 450.
हमें तो सिर्फ ये बताया कि एडल्ट्री है, सूद खाना है, रुश्वत खाना है, झूठ बोलना है, जुल्म करना है, कत्ल करना है, ये बड़े गुनाह है, छह याद है। उसके बाद क्या है? शराब पीना है, चलो दो चार और मिलाओ, 25 मिलाओ।
We just know these major ones, you know, killing, adultery, interest, and lying, and all. We just know these minor, you know, these just a handful of things.
अब इसे अंदाजा करो कि हमें कितनी हिदायत चाहिए।
So now you can see how much hidayat we need.
और पता नहीं हम किस-किस में मुब्तला हैं।
And we don't know which sins we are involved in.
इसलिए सुबह से शाम तक हम तो बिल्कुल गुनाहों में ऐसे ही होते हैं जैसे खीरा ककड़ी सिरके में होती है।
So we're as if you know we are soaking in vinegar. You know, as when you pickle something, you put a pickle in vinegar, as if we're surrounded by sin.
हमारे इस्तिग़फ़ार पर इस्तिग़फ़ार होना पड़ता है।
We should do इस्तिग़फ़ार on our इस्तिग़फ़ार।
हमारी नमाज पर इस्तिग़फ़ार होना पड़ता है।
We should do इस्तिग़फ़ार on our prayers.
और हमारी तो बहुत दूर की बात है। हज़रत सिद्दीक़ अकबर ने हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम से पूछा था कि नमाज के ख़त्म पे मैं क्या पढ़ूँ? हमारा खुरूज कैसा होता है हम खूब जानते हैं।
And we know when we go on the path of Allah how we spend our time.
हमारी गश्त कैसी होती है हम खूब जानते हैं।
How is our gasht? We know.
तो हमें तो मेरे दोस्तों अपनी हिदायत के अंदर कमाल की बहुत फिक्र होना है।
So we should definitely be concerned about our hidayat.
क्योंकि जिस चीज को जिसको जितना ज्यादा जिस चीज के बारे में मालूम है उसकी जरूरत भी उसको उतनी ज्यादा मालूम है।
Because he who knows something about something he also knows the demands of fulfilling the complete rights of that something.
इस वजह से अगर हम हिदायत की बात हमारे सामने आती रहती कि ये कितनी जरूरी है अब इससे अंदाजा हम कर सकते हैं कि इस हिदायत में कमाल हमारे लिए कितना जरूरी है।
That's why the more we talk about hidayat, that's why it's also very important for us to have complete hidayat.
जब मैं हाफिज इब्न हजर अस्कलानी की इस बात का हवाला देता हूं तो एक बात एक उनकी उनका एक मसला उनकी बताई हुई एक बात मुझे याद आती है वो भी सुना देता हूं।
He said, when I give reference to Hafiz ibn Hajar's book about you know the 450 sins, I remember something else.
क्योंकि वो मैं जब उसको पढ़ रहा था तो उसमें मुझे बहुत ज्यादा शॉक हुआ था इस बात पे।
So when I read this, I was shocked.
वो ये कि उसमें उन्होंने लिखा है कि कोई आदमी मालदार है।
He writes that if someone is rich, he has money.
और ज्यादा और दीनदार नहीं है वो।
But he's not religious.
अगर कोई दूसरा आदमी उसके मालदार होने की वजह से उसको देखेगा ये गुनाह है कबीरा है।
He said, if someone is looking at that person who's wealthy with the intention of which I wish I had that much wealth, that itself, that desire to be wealthy as someone just to have money and not religious, that in itself is a sin.
ये desire नहीं बगैर डिजायर के खाली देखना कि कितना बड़ा मालदार है।
साइटिंग
ओनली हाँ ये तो है कि मैं मालदार हो जाऊं वैसा वो नहीं मैं अन्नजरु इलल गनी के लिए गिना हूँ उसके मालदार होने की वजह से उसको देखना कि कितना बड़ा मालदार है आदमी अजमत से देखता है ताज्जुब से देखता है ये कबीरा गुनाह है।
Not looking at him with the intention, but looking just to see if he's someone special, he's you know, someone without a wealth, even that is considered a sin.
मैं बहुत सोच में पड़ गया है कि ये कबीरा गुनाह उसको बोलते हैं जो बगैर तौबा के माफ नहीं होता।
He said, I was thinking, how can this be kabira guna? Because that's defined as something that cannot be forgiven without tawba.
वो अमल से माफ नहीं हो जाएगा।
And that cannot be forgiven without tawba.
उसके लिए तौबा करनी पड़ती है।
You have to do tawba.
तो ये क्या बात है?
And so I want to understand what was this?
तो फिर थोड़ा सा समझ में ये बात आई कि इसकी वजह इसमें गालिबन वजह इसकी ये है कि जिस चीज को हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने हकीर बताया हम उसको अजीम समझ रहे
हैं। And one of the reasons can be that Nabi sallallahu alaihi wasallam humiliated we have the greatness of that in our hearts.
जाहिर है कि नबी के इल्म की मुखालिफत हो रही है।
So we are going against the knowledge of Nabi.
नबी के दिए हुए यकीन की मुखालिफत हो रही है।
Going against the yaqeen that was given by Nabi sallallahu alaihi
wasallam. जो नबी का मुखालिफ होगा सोच के एतबार से फिकर के एतबार से दानिश के एतबार से फहम और इल्म के एतबार से वो कबीरा गुनाह में नहीं होगा तो और कहीं नहीं होगा फिर।
So he who goes against the Nabi sallallahu alaihi wasallam yani consciously and knowingly you know he's going against teaching Nabi sallallahu alaihi wasallam obviously that's a major sin.
इसलिए मेरे दोस्तों हमको हिदायत की बहुत जरूरत है।
That's how it works. We need
hidayat. अपनी हिदायत में कमाल की फिक्र हर जिम्मेदार को होना जरूरी
है। We should all have the concern for complete hidayat for myself.
कि जितना कामिल होगा उतना अव्वले वहले में अल्लाह की रहमत मिलने वाली।
Because the more we are complete, the more inshallah we can enter jannat in the first group.
तो इसलिए ये तकाजा सामने आया कि भाई तबलीग वाले ये चाहते हैं कि अपने उनकी अपनी हिदायत में कमाल आए।
So that's the first thing that was brought up, that the individuals go in tabligh, they want their own personal hidayat.
और काम में भी तरक्की हो।
And they also want collectively the progression of the work.
दावत के साथी को काम की अहमियत का अंदाजा है कि काम की अहमियत क्या है।
Because the individuals, they know the importance of this effort.
इसकी बुनियाद का अंदाजा है कि इसकी बुनियादें कहाँ तक होती हैं।
And they know the extent of the foundation of this effort.
इसके फल फ्रूट का अंदाजा है कि ये चीज असर कहाँ तक ले जाती है, कहाँ कहाँ तक इसका असर जाहिर होता है।
And they have the vision of where the fruits can go throughout the world.
तो पता है कि जड़ में जैसे पानी पहुंचाया जाता है, ऐसे इस्लाम के दरख्त को पानी पहुंचाने का काम दावत इल्मा है।
And they realize that just as putting water to the roots of a tree, this effort of dawah is irrigating the roots of a deen.
Islam ki jad mazboot hone ka bhi rasta.
So this is the strengthening of the roots.
Uske branches nikalne ka rasta.
And the means of bringing branches.
Usme patte aane ka rasta.
And bringing leaves.
Usme phool aane ka rasta.
And flowers.
Usme phal aane ka rasta.
And fruits.
उसमें साया बनने का रास्ता।
And causing shade.
जितनी चीजें दरख्त से रिलेटेड हैं, उन सब का ताल्लुक पानी से।
Anything related to a tree is affected by that water.
जितनी चीजों का ताल्लुक इस्लाम से है, उन सब का ताल्लुक उनकी बुनियाद दावत से।
Whatever is related with Islam is related to दावत।
इसलिए दावत का काम करने वाले को अंदाजा होता है कि दावत का फैलना कितना जरूरी है।
That's why individuals doing the effort, they realize the importance of this effort of दावत and how important it is that we should go.
दावत वाला इस बात को अपने से देख रहा होता है कि जहां जहां दावत की मेहनत जिंदा हुई, अल्लाह पाक ने वहां कैसे इस्लाम को फला फूला किया।
And we can see with our eyes where the effort of दावत is, the effects of that, the ramifications of wherever that is, we see the fruits.
जैसे इंसानों के अंदर तवज्जो और तलब आई, कैसे वहां मस्जिदें बनी।
Just as we see when people were concerned, we see masajid.
और बन रही हैं।
And they're being made now.
कैसे वहां बच्चे जो है ना हाफिज बने और बन रहे हैं।
And kids are becoming hafiz, have become hafiz.
और आलिम और मुफ्ती बने और बन रहे हैं।
And becoming ulama and have become ulama.
कैसे वहां के लोगों को कारोबार इस्लामी करने की फिक्र आ गई।
And they have the concern to make the businesses in proper Islamic.
कैसे उनको वहां हलाल खाने की फिक्र आ गई।
And to be concerned about eating halal.
कैसे उनको अपने औलाद की तरबियत की फिक्र आ गई।
Concerned about the तरबियत of their children.
कैसे उनको शादी ब्याह के अंदर सुन्नत के मुताबिक अमल करने का जज्बा और दाहिया आ गया।
And they have the concern of having proper sunnat in their funerals and weddings.
एक दावत पर मेहनत हुई और असरात कहां कहां जा रहे हैं।
It's one effort, but you see the ramifications and the effects.
और बुजुर्गों ने फरमाया है तबलीग के ये दावत के असरात नहीं होते, ये बरकत है खाली।
They said these are not the effects of दावत, these are just the, how can you say, these are not the results of दावत, these are just the effects of दावत.
क्योंकि इसका जो असल असर होता है वो और नौइयत से जाहिर होता है।
Because the results are shown in different ways.
उसको कुरान पाक में बयान किया गया है।
The Quran has expressed this.
इज़ा जाअ नसरुल्लाहि वल फतह.
When the help of Allah comes and you see a victory.
وَرَأَيْتَ النَّاسَ يَدْخُلُونَ فِي دِينِ اللَّهِ أَفْوَاجًا.
And you see people entering into deen in groups, in armies.
क्योंकि दावत का काम करने वालों के लिए अल्लाह पाक ने कहा है कि नसरुम मिनल्लाह वअखरा तुहिब्बुनहा नसरुम मिनल्लाह वफतहुन करीम.
That's why the Prophet of Allah was given to those who do the effort of da'wah, is that there will be help from Allah and a near victory.
अल्लाह तबारक व तआला ने उसको वहां बयान फरमाया, फिर यहां नसरुल्लाह वल फतह का जिक्र फरमाया सूरह नसर में।
सो ही गिव रेफरेंस देयर सूरह सफ एंड नाउ इन सूरह सूरह नसर,
और उसकी तफसीर फरमाई।
एंड ही गिव द एक्सप्लेनेशन,
वो क्या है, वराई करना से यदखुलून फी दीनिल्लाह अफवाजा।
एंड द एक्सप्लेनेशन दैट यू विल सी पीपल एंटरिंग इनटू इस्लाम इन ग्रुप्स।
ये फल होता है इसका।
दिस इज द फ्रूट्स,
उसके बरकत ये है जो हम अपने आंखों से देख रहे हैं।
दीज आर द ब्लेसिंग्स ऑफ देयर एफर्ट्स।
तो दावत के काम करने वाले को पता है कि अल्लाह पाक ने इसको कितना अहमियत दी है।
So the people, individuals involved in the effort of dawah, they understand the importance of this effort.
इसकी इफादियत कैसी है?
And the benefit of this.
इसकी फजीलत कितनी है?
And the virtues.
हर दावत के काम करने वाले को मेरे दोस्तों ये शऊर है, जो जितना इसमें लगा हुआ है, बड़ों से करीब है, और जो जितना ज्यादा बड़ों की सोहबत पाया हुआ है और उनसे उसने ये दीन की हिकमत और फहम ली हुई है, उस पर अल्लाह पाक ये चीज उतनी खोले हुए हैं।
And the more we are involved in this effort, the more we have a relationship with the elders, and the more we've seen the effort in effect, the more we realize the reality of this an important this effort.
इसलिए ये दो तकाजे जो वहां निजामुद्दीन में रखे गए तो आप अंदाजा कर सकते हैं कि कितनी सोच विचार से रखे गए होंगे.
So can you imagine that after so much effort and thinking that these two takazas were presented in Nizamuddin?
हम भी यही चाहते हैं मेरे.
And that's exactly what we want.
हम साथी भी यही चाहते हैं कि हमारे को भी हम में भी तरक्की हो और काम में भी तरक्की हो.
We also want this, that I want to increase, develop individually and the work collectively.
उन्होंने कहा कि वहाँ जब बयान हुआ इस मुजाकिरे का जवाब उन्होंने दिया तो कहा कि ये तो बहुत सिंपल बात है.
So when the elders they thought about this and they heard this, oh, it's a very simple answer.
फरमाया कि जब तुम दुकान खोलते हो तो उससे क्या चाहते हो?
They said when you open a business, what do you want from the business?
दुकान से तुम अपनी तरक्की चाहते हो?
So you want your individual success?
जितना आपका business चलेगा company चलेगी उतना आपको तरक्की होगी.
Because the more the business succeeds, the more you will succeed.
और जितने तुम ज्यादा दुकान पे मेहनत करोगे उतनी दुकान चमकेगी.
And the more you make an effort on your business, the more the business will succeed.
तो दुकान के तरक्की करने का और दुकान पे आपके तरक्की करने का दुकान के बेस पर रास्ता क्या है?
So what is the way towards success for the success of the business and for your individual success?
ये बिजनेस में आप किस तरह तवज्जो दे रहे हैं?
So it depends on how you make an effort on that business.
अब ये दीन आपका बिजनेस है.
So deen is your business.
हाँ, दीन बिजनेस होने के दो मतलब होते हैं.
There's two meanings to that.
एक तो ये है कि दीन को जरिया बना के अपने दुनियावी हाजतें पूरी की जाएं.
One is to use deen to fulfill your worldly needs.
ये बहुत बुरा रास्ता है.
That's very bad.
ये पसंदीदा नहीं होता.
That's not good.
हम बोलेंगे कि ये तो काम हम नहीं करते कभी.
So we don't do that.
हम बहुत करते हैं ऐसा. अल्लाह माफ करे.
No, may Allah forgive. Yes, we do.
अगर मेरे अपीयरेंस को देख के लोग मेरी तरफ मुतवज्जो हो, मेरे कारोबार की तरफ आए, मुझसे कारोबार करें, मुझ में इन्वेस्ट करें, ये मैं यही चाह रहा हूँ. अपने दीन को इस्तेमाल करके.
Because if we are inadvertently inviting people towards our business by looking at me, oh, he's a pious guy, oh, he's trustworthy, so inadvertently you're inviting people towards your business through your own personality.
जो आदमी अपने दीन को बेच के दुनिया कमाए वो तो होता ही इस्राइल का मुस्तहिक.
So I mean those obviously who sell their deen for the benefit of dunya, obviously they
जो अपने दीन के जरिए से दुनियावी चीजों के अंदर इंटरेस्ट चाहता है और दीन को यूज करता है वो भी इस वईद का मुस्तहिक होता है.
But for those people who use their influence of deen for worldly benefits, he's also in the same category.
हज़रत इमाम ग़ज़ाली रहमतुल्लाह ने तो यहाँ तक लिखा है कि जो आदमी दीन में मारूफ है वो दुकानदार दुकान में न जाए खरीदने के लिए.
ग़ज़ाली रहमतुल्लाह अलैह सेड, somebody who's famous for religion, somebody who's publicly known as a pious person, he should not go to a business.
क्योंकि दुकान वाला हो सकता है कि इसके दीनदार होने की वजह से रियायत करे कीमतों में.
Because someone, the shopkeeper, they may lessen the the price just because of him.
हम तो हवाला देते हैं कि यार हमारे साथ कुछ तो रियायत करो.
Today we're the opposite. When we go, we say, hey, come on, man, give me a discount.
उन्होंने फरमाया कि दूसरे आदमी से मंगाओ अपना सामान.
So no, you should have somebody else buy your stuff.
ताकि आपके दीनदारी की वजह से रियायत वो ना करे. मुसलमान होने की वजह से करे अलग बात है.
Because he should not give you a discount because of your being pious. Yes, if you give a discount because you're Muslim, that's that's something different. But your individual personality don't want to discount because of that.
तो ये दूसरी चीज है कि हम इस दीन को हम अपना बिजनेस समझें.
I mean that's what it means to make the deen business.
हाँ, ये तो हज़रत इब्राहिम इब्ने अधम रहमतुल्लाह का एक शेर है बहुत अजीब. उन्होंने फरमाया कि नरकाउ दुनिया ना बितमजीक दीनिना फला दीनुना यबका वला मा नरकाउ. हम अपनी दुनिया को फाड़ते हैं, हम अपने नरकाउ दुनिया ना पैवन लगाते हैं, हम अपनी दुनिया को अपना दीन फाड़ के दुनिया को पैवन लगाते हैं. फला दीनुना यबका, ना तो हमारा दीन बचता चूंकि हमने उसको फाड़ा पैवन लगाने के लिए. वला मा नरकाउ, और ना वो चीज बची जिसको हमने पैवन लगाया चूंकि वो उसका मैच नहीं करता वो उसको.
Our worldly things with our religious cloth. So through that, both are deficient. Why? Because we've cut something out of religion, so obviously it's deficient, but now we're trying to put that, patch that onto a dunya, but that's also deficient because it doesn't match. So both we're giving a deficiency in deen and dunya by compromising deen for the sake of dunya.
Yeah. بات آگے بڑھانے سے پہلے ایک بہت اہم بات آپ کے سامنے عرض کر دوں کہ ہم ساتھیوں کے ساتھ یہ بھی ایک پرابلم ہوتا رہتا ہے.
And so this is very important. Mustafa is saying yes, we should keep that in mind. This is a problem that is common, you know, amongst our brothers.
دین کے مختلف کام ہیں.
There's many different efforts of deen.
اور تقاضے ہوتے ہیں.
And needs.
ان تقاضوں کو پورا کرنے کے طریقے الگ الگ ہوتے ہیں.
And there's different ways to fulfill those needs.
ہم بھی دین کا کام کر رہے ہیں.
We also doing the work of deen.
اس پہ بھی تقاضے ہیں.
Whatever it has needs.
ان کو پورا کرنے کا طور طریق الگ ہے.
And there's different ways of fulfilling these needs.
ہم دعوت کا کام کرتے ہیں بے طلبوں میں.
We are doing the effort of da'wat in those who don't have a desire.
تو جو بے طلب میں دعوت کا کام کیا جاتا ہے اس کی ترتیب الگ ہوتی ہے.
And there's a different way of doing the effort in those people who don't have a desire.
اس میں جان مال لگانا ہوتا ہے.
You have to invest.
سامنے والے سے مطالبہ نہیں ہوتا ہے.
And you don't ask.
سامنے والا تو آپ کو جانتا تک نہیں ہے جو کس بیس پہ آپ اسے کچھ مانگو گے.
Because the person you're going to, he doesn't know you, so how can you ask him for something?
اس لیے دعوت کی ترتیب ہی الگ ہوتی ہے.
And the effort of da'wah is different.
دین کے دوسرے کاموں میں تعلیم اور تعلم ہے, پڑھنا پڑھانا ہے.
The effort, the different other efforts of deen, teaching and learning, that's different.
اس کی ترتیب الگ ہے.
It's a different way.
اس کا تعلق طالبین سے ہے.
It's dealing with those people who have a desire.
اس کا تعلق ارتکاز سے ہے, ایک جگہ کسی کو لا کے رکھ کے کرنے سے.
It is dealing with staying in one place.
اس کا تعلق مینج سے, مینجمنٹ سے, کہ اس کا انتظام کرنا ہوگا آپ کو.
It's dealing with management.
اس لیے اس میں پیسے لینا دینا, پیسوں کا مطالبہ کرنا, شرطیں رکھنا یا چندہ کرنا, یہ چیز اس میں نہیں آتی کہ دنیا لے کے دین دیا جا رہا ہے.
That is different. That doesn't mean that you're getting deen for sake of dunya. That's different. That whole different way of doing things.
بلکہ علماء نے فرمایا کہ ان کے اخلاص کو ہم پہنچیں, ہم اس سے بہت دور ہیں.
And so but the ulama said that to get to that level of ikhlas, we're very far from
us. Mujahide ke level ko hum jaye, hum unse bahut piche hain.
We're far from that level of mujahide.
Wo dusra setup hai.
That's a whole different
setup. Jo khidmat wo kar rahe hain uska jo sawab hai usse hum bahut dur hain.
Because the setup that's been set up is different from this effort of
da'wah. Wo milana nahi hai sab cheez.
We don't let's start confused.
Sochne ka andaaz apna sahi karna hai.
Yeah, let's start confused two things. We have to separate our thinking.
Humko Allah Pak ne jo hamara jaan o maal lagane ki tartib batayi hai ki tum deen ki mehnat karo aur usme apna وقت کھپاؤ, اپنا مال کھپاؤ, اس کو ہمارا بزنس بتایا اللہ کی کمپنی میں کہ ہم شیئر کر رہے ہیں اپنی جان سے, اپنے مال سے اللہ کی کمپنی میں. الا دلکم علی تجارہ.
So this reference has given to about the dunya, the proper understanding of that is we're investing our time and energy in the business as partners with Allah. That's what referring to is the, you know, in Surah Saf, that may I show you a business that will save you from the painful punishment.
اس لیے میرے دوستو ہمارے لیے یہ ہے کہ ہم اگر ترقی کرنا چاہ رہے ہیں اس میں, تو ہم کو اس میں قربانی بڑھانی پڑے گی, محنت بڑھانی پڑے گی.
That's why we want to excel, we need to increase our sacrifice.
اور ہم چاہتے ہیں کہ دین کا کام ہو تو اس میں ہم کو محنت کرنی پڑے گی, قربانی بڑھانی پڑے گی.
And if we want the deen to succeed, then we have to increase our sacrifice.
حضرت مولانا یوسف صاحب رحمۃ اللہ علیہ کی تقریر میں ایک بات لکھی ہوئی ہے.
There's one something written in the speech of یوسف رحمۃ اللہ.
انہوں نے پرانوں کو ہدایت دیتے ہوئے ایک جگہ پر فرمایا کہ پرانوں کو اپنی قربانی کا سابقہ لیول باقی رکھتے ہوئے قربانی بڑھاتے رہنا پڑتا ہے. ان کی قربانی کا مطلب یہ ہوتا ہے.
پروڈیوسر رحمۃ اللہ علیہ said that the old workers, they should keep their old level of sacrifice in mind. They should go beyond that level. Whatever sacrifice you've done before, it's gone. Now you need to go beyond that level.
اس کی مثال بیان فرماتے تھے.
Then he gave an example.
کہ ہم انڈیا پاکستان کے لوگوں کو یہ بات اچھا سمجھ میں آ سکتی ہے, جو یہاں پیدا ہوئے ذرا ان کو سمجھنے میں مشکل ہوتی ہے, لیکن اپنے ذہن سے وہ سمجھ سکتے ہیں.
The old workers, people from, you know, back home, they will understand this. The new guys, maybe not.
فرمایا کہ جب بیل بنڈی میں کوئی چیز لے کے جاتے ہیں, بیل سامان بہت زیادہ بھر دیتے ہیں بیل بنڈی میں, اور بیل لے کے اس کو جا رہا ہوتا ہے, تو کہیں ایسا ہوتا ہے کہ چڑھاؤ آ جاتا ہے.
Sometimes when you pull a cart, a tractor that's pulled by a bull, sometimes you reach an incline when you're going up a hill.
جب وہاں اس پہ جاتا ہے وہ بیل, تو اس سے کھینچا نہیں جاتا مزید.
So when it starts going up the hill, the bull gets tired and he can't go up any further.
Uska malik chabuk maar ke dekh leta hai, uski dum mod ke dekh leta hai, kabhi ye nahi badh sak raha hai.
So the owner, he tries to poke him, he tries to do something to motivate him, but he doesn't go any further.
To phir karta ye hai ki uske zehen mein kaam aata hai ki ye jahan tak pahunch gaya kam se kam piche na jaye bandi.
So he thinks, at least let me do something, at least he doesn't go back.
To wo uske pahiye ke niche patthar laga deta hai.
So he puts some stones under the wheel so that the whatever it is, as far as gone, it doesn't go backwards.
तो जब वो रिवर्स नहीं होने के लिए पत्थर लगा देता है तो फिर थोड़ा सा सस्ता ने देता है बैल को.
So then this gives the bull a little time to relax and to freshen up.
तो जैसे ही देखता है कि इसको 2-4 मिनट हो गए ये सस्ता चुका है तो फिर उसके बाद वहां से फिर एड़ी लगाता है उसको.
Then when he sees that the bull is fresh, then he starts him off from there.
तो वो आगे बढ़ जाता है.
Then he progresses.
क्योंकि नई नई एनर्जी उसके पास आती है.
Because he's fresh now.
तो वो ये तरीका आगे की कुर्बानी आगे बढ़ाने की तरतीब ये होती है कि जहां तक आदमी ने कुर्बानी दी हुई है वहां तक तो उसको बाकी रखना ही रखना है, आगे उसको बढ़ाना है.
So in order to understand that example is that whatever level of sacrifice we've been giving that we have to do anyway. Let's go beyond that, beyond what you have been given.
और मंजिल जो है जाहिर है कि वो बीच में जहां पे आके हम थके हैं वो नहीं होती.
And the final destination is not that pit stop or we're stopping. No, it's further beyond that.
अगर वहां रुक गए
if we stop there
उसके दो सूरतें हैं.
There's two possibilities.
एक सूरत ये है कि वहां पे पत्थर लगाया यानी उसको बाकी रखा हुआ है.
One condition maybe you put the stone there maybe you stay at that level.
दूसरी सूरत एक और है.
But there's the other option
जो हमारी है.
Which is our condition.
वो ये है कि हमने पत्थर भी नहीं लगाया है.
That we don't put the stone and then we slip and then
पीछे,
we fall.
पीछे.
We go in reverse.
और पता चले 4 महीने भाई कब लगे थे तुम्हारे.
Then we find out this person's been 4 months when?
वो 10 साल पहले.
Oh, 10 years ago.
वो 5 साल पहले.
5 years ago.
15 साल पहले.
15 years ago.
वो जब मैं अभी अमेरिका नहीं आया था जब लगाया था.
Yeah, before coming to USA.
मेरे दोस्तों भाइयों जो काम जो खाना आप पहले खा चुके हैं 15 साल पहले अगर उसी खाने पे आप रहे होते तो क्या हाल होता.
Whatever you ate 15 years ago, obviously you can't sustain yourself off that nutrition.
Deen bhi aise hi rozana ghiza chahta hai.
Deen also is the same thing. It needs daily replenishment.
Ruhaniyat ki bhi ghiza hua karti hai.
There is food for our soul.
Iman ki bhi tarakki ki ghiza hoti hai.
There is food for the increasing of our iman.
To isliye mere dosto hum purane hoke phir nahi ho jate.
So let's not be old workers and slip back into the old routines.
हाँ हम जो है पुराने नए दोनों मिलके रहते रहते हैं.
Today we're old and new, we're mixtures.
एक जगह हम जमात में गए थे.
We went in jamaat somewhere.
वो उसने वो एक मजाकी वहाँ पे बांग्लादेशी है.
There was a brother from Bangladesh who was very funny.
तो उसने कहा कि साहब मुफ्ती साहब मैं शनफी हो गया.
जहाँ
पे उनका समझ में आता है वहाँ घुस जाता हूँ, जहाँ इनका समझ में आता है यहाँ घुस जाता
हूँ.
हम बिल्कुल नए अपने को नहीं बोल सकते इस वास्ते कि अल्लाह की तौफीक से हम एक जमाने से लगे
हुए. हम
पुराने इसलिए नहीं बोल सकते कि कब पुरानापन करे थे हम, बहुत ही पुराना हो
गया.
तो इसलिए हमने अपनी कुर्बानियों की कोई सतह रखी भी
नहीं है.
इसलिए जब पुरानों वाली बात पुरानों में की जाती है तो वो खुद भी सर पे से जा रही होती है.
So when we talk to the old workers at that level then it just passes over our head.
और नए अंदाज की बात की जाए तो उन्हें बुरा लगता है.
But we talk to them
हम तो समझते हैं पुरानों में कोई स्पेशल बात होगी.
But when we talk to them as if we're talking to a new brother they get insulted. What is this? I thought this is for the old workers.
मसला हमारा बड़ा अजीब है.
So we're in a pretty predicament.
दोनों तरह के हम क्रेडिट लेना चाहते हैं, दोनों तरह की जिम्मेदारियों को नहीं लेना चाहते हैं.
We want the credit but we don't want the responsibility.
हाँ, जो शुतुरमुर्ग का हाल होता है.
The same as the ostrich.
शुतुरमुर्ग उर्दू में जो है शुतुर ऊंट को कहते हैं और मुर्ग मुर्ग को कहते हैं.
In Urdu, शुतुरमुर्ग, the translation of ostrich is one part that means camel, the other part means hen.
क्योंकि उसकी गर्दन लंबी होती है, वो ऊंचा होता है, इसलिए उसको शुतुर कहते हैं.
Because his neck is long, he's called camel.
और उसको चूंकि पर होते हैं इस वजह से उसको मुर्ग कहते हैं.
Because it has wings, it's called a chicken.
अब उसको कहते हैं तो उड़, तो कहता हूँ मैं शूटर हूँ. और जब उसे कहते हैं कि जब तू शूटर है तो बोझ और सामान लाद अपनी पीठ पे, तो बोलता मैं मुर्ग हूँ. पुराने हैं तो भाई जिम्मेदारी को लो.
So if your old workers and take this one,
यार बहुत दिन हो गए.
They said no.
तो यार ये नए हैं तो नए के एतबार से करो. तो बोले यार हम इतने भी नए थोड़े हैं.
If you're new, they said no, I'm not that new.
मेरे दोस्तों हमें एक दूसरे अंदाज में अपने आप को तैयार करना है.
We need to prepare ourselves in a different way.
जब तक हम इस काम की अहमियत को किसी भी दर्जे में समझते हैं इसको और ज्यादा ताकतवर नहीं बनाएंगे अपने अंदर, हिम्मत अपने अंदर नहीं बढ़ा सकते.
As long as we understand this responsibility and don't increase our sacrifice, we will not be able to fully benefit from this.
कुर्बानी के लिए तैयार नहीं होंगे हम काम नहीं कर सकते.
If we don't increase our sacrifice, we can't do this effort.
اور قربانی کے لیے جو چیز جو رکاوٹیں ہیں ان رکاوٹوں پہ ہم باضابطہ ورک نہیں کریں گے وہ رکاوٹیں دور نہیں ہوں گی.
And if we don't remove the obstacles from increasing our sacrifices then we won't be successful.
اللہ تبارک و تعالی نے میرے دوستو قرآن پاک میں بہت ایسی مثالیں بیان فرمائی ہیں تاکہ کتاب والوں کو اور نبی والوں کو جن کو نبی اس سے پہلے دیے گئے تھے اور جن کو کتاب دی گئی تھی ان کے احوال کیسے رہے ہیں سابق میں یہ مسلمان سمجھے یہ امت سمجھے اس کے لیے قرآن پاک میں بہت تفصیل بیان کی گئی ہے.
And that's why Allah subhanahu wa ta'ala throughout the Quran has given examples of the ummats before, the nations before, that faced similar situations to give us examples so we can learn from them.
اس میں جو سبق دیے گئے ہیں وہ بڑے عجیب و غریب ہیں.
And there's many lessons we can gain from them.
تفصیل کا یہ موقع نہیں ہے.
We don't have time for
لیکن دو ایک باتیں اگر میرے ذہن میں آئیں تو میں عرض کرتا ہوں.
A few things I have in my mind.
مثال کے طور پر ایک جگہ پر اللہ پاک نے یہ فرمایا جن لوگوں کو کتاب دی گئی تھی کہ تم جو ہے نا فلاں لوگوں سے جا کے لڑو.
So one time in one incident those who were given the people of the Ahli Kitab they were told to go fight a certain nation.
اللہ تبارک و تعالی نے جب ان سے فرمایا تو انہوں نے معذرت کی اپنے نبی سے.
So they gave an excuse and said no, we can't go.
ہوا یہ کہ پہلے انہوں نے اپنے جاسوس بھیجے وہاں پر کہ وہ لوگ کیسے ہیں دیکھیں.
So what had happened was they sent the spies up to see who the enemy was.
وہاں جب وہ گئے تو انہوں نے وہ وہاں کے لوگ بڑے مضبوط اور قوی تھے.
And they found that the enemy that they were supposed to fight was very strong.
کتابوں میں لکھا ہے کہ وہاں کے دو آدمیوں نے ان کے 12 آدمیوں کو پکڑ کے قید کر دیا تھا.
We found that there two people captured 12 of their people.
تو انہوں نے آ کے کہا کہ ان فیھا قوم جبارین وہ بڑے مضبوط زبردست لوگ ہیں.
They said no that nation is very strong we can't take them on.
یہ ہمارے بس کی چیز نہیں.
They said no we can't fight them.
تو اس میں دو ایمان والے تھے سچے.
So there were two people with real iman.
انہوں نے کہا کہ بات کیا کہی گئی ہے اس پہ تو غور کرو تم.
He said look at what we've been told to do.
انہوں نے کہا کہ تمہیں کہا گیا کہ تم وہاں داخل ہو جاؤ داخل ہوتے ہی تم کو فتح ملے گی اور یہ اللہ کا وعدہ ہے.
They said we've been promised all you have to do is enter the city you will enter as victors.
فَإِذَا دَخَلْتُمُوا فَإِنَّكُمْ غَالِبُونَ جیسے تم داخل ہوں گے تو تم غالب ہو جاؤ گے چونکہ انہوں نے طے کر دیا ہے.
Because you've already been told as soon as you enter the city you'll be victorious.
صرف آپ کا ایک کام ہے یہاں پہ.
All you have to do is
وعلی اللہ فتوکلوا اللہ پہ بھروسہ کرو.
All you have to do is rely on Allah.
ان کنتم مومنین اگر تم ایمان والے.
If you are true believers.
تو اللہ پہ بھروسہ کر کے حکم پہ تم آگے نکل جاؤ.
So rely on Allah and obey the commandments and then go.
انہوں نے کہا کہ انا لن ندخلها ابدا ما دام فيها.
No, we can't go.
پھر موسیٰ علیہ الصلوۃ والسلام سے کہا اذهب انت وربك فقاتلا.
And then Moses said to you and your rob go and you fight.
تو ہمیشہ تم کہتے ہو تمہارا رب بڑی طاقت والا ہے.
You keep saying your rob is so strong.
اپ کو اپ کے رب کے ساتھ اپ بس ہیں.
So now you and your lord you're
going to مل کے کر دو کام.
So you two go and fight.
اللہ پاک قدرت والا ہے اللہ کر دے یہ ایک بہت بڑا فیکٹ ہے جو دینی رجحان والے کے ذہن میں آتا ہے.
So yes, no doubt we understand the concept that Allah is very strong and Allah can do anything.
تو اس میں انہوں نے کہا اذا بنتا اور رب کا فقات ایک تو بدتمیزی بے ادبی ہے.
So I mean obviously this is disrespect for you guys go and you fight.
اور دوسرا اس کے پیچھے یہ بات تھی کہ ہمیں کیوں لگایا جا رہا وہ خود کیوں نہیں کر لیتا.
So then the subliminal message here is why if you can go fight why do you need us why do we have to go.
حضور صلی اللہ علیہ وسلم نے ایک موقع پر مال کا مطالبہ کیا.
نبی صلی اللہ علیہ وسلم at one time asked for some money.
تو منافقین بھی بیٹھے رہتے تھے.
So the hypocrites were also there.
تو کہنے لگے کہ کیوں مانگتے رہتے ہیں.
So why does he keep asking for money?
اللہ فقیر ہے کیا؟
Is Allah poor?
اللہ پاک نے آیت اتار دی.
Allah سبحانہ sent an ayat.
لقد سمع الله قول الذين قالوا ان الله فقير.
Allah سبحانہ وتعالی heard the talk of those people saying Allah is poor.
سنكتب ما يقول جو وہ لوگ کہہ رہے ہیں ہم لکھ رہے ہیں.
Allah سبحانہ وتعالی say I will write what those people are saying.
وقالت اليهود يد الله مغلولة. کہیں گے ہاتھ تو ان کے بالکل بندے ہوئے ہیں ان سے تو وہ خود ہی نہیں کرتے کچھ خرچ.
Some of the nations they said look his hands are tied he can't do anything.
اللہ پاک جب پیسے والا ہے خزانے اس کے پاس ہیں تو وہ خود کیوں نہیں خرچ کر لیتا ہمیں تنخواہیں کیوں ڈالتا ہے.
Allah is rich, all the treasures in his hand, why is he asking us to spend? Why can't he spend himself?
Unko saza dena hai to hame kyon lagata hai wo khud kyon nahi karta.
If he wants to punish him, why is he sending us to punish? Why does he just go direct?
Ye keh rahe kaun jo nabi par iman rakhte hain.
Who is saying this? Those who believe in the prophet.
Jinke paas kitab hai.
Those who have the book.
اور عجیب بات بتاؤں میں آپ سے یہ وہ لوگ تھے کہ جن کے پاس نبی خود موجود تھا.
And those who have the prophet in their company at that time.
وہ اسی لیے ہمیں بتایا گیا کہ اللہ کا شکر ہے کہ ہم اتنے بے ادب تو نہیں ہیں.
That's why it's been told alhamdulillah at least we're not that disrespectful.
مگر اس کے پیچھے جو جراثیم ہے نا اس کے کچھ اثرات آ جاتے ہیں.
But we have the effects of that type of thinking.
اللہ پاک ہم سب کی حفاظت فرمائے.
Allah protect all of us.
उसके बाद क्या हुआ मेरे दोस्त?
Then what happened?
मूसा अलैहि सलाम ने कहा कि बस मैं और मेरा भाई दोनों जो है ना हम हाजिर हैं, आप जो आप हमें काम लगा सकते हो, ये लोग तो काम करने को किसी तरह तैयार हैं।
मूसा अलैहि सलाम said, you know, it's me and my brother, we're ready, but these guys aren't ready to do anything.
अल्लाह तबारक व तआला फरमाया कि अच्छा इनसे इतना काम नहीं हुआ,
तो अल्लाह सलाम said, they can't do that.
अब एक काम मैं करता हूं.
So I'm going to do something.
वो ये है कि فإنها محرمة عليهم 40 سنة يتيهون في الأرض.
He said, that land is forbidden for you for 40 years. You'll be wandering around in the earth for 40 years.
قرآن پاک کی تفسیروں میں ایک علم علم الاعتبار ہوتا ہے.
One of the علوم in Quran is علم الاعتبار.
اعتبار میں ہوتا یہ ہے کہ حالات کو اپنے حالات پر منطبق کرنا.
He said, to reconcile one situation in the Quran according to our own situation.
وہ تفسیر نہیں ہوتی لیکن وہ نصیحت لینا ہوتا ہے.
It's not a tafsir, but it's a way to learn a lesson.
قرآن میں اس کا حکم ہے فاعتبروا یا اولی الالباب فاعتبروا یا اولی الالباب.
And we've been told to do that, to learn a lesson from the wisdom of the Quran.
تو ان کے یہ کہنے کی وجہ سے ہم نہیں جائیں گے. جس جگہ انہوں نے کہا تھا اس جگہ 40 سال کے لیے گھیر دیے گئے.
So because of that, 40 years they were just wandering around, they could not enter that town.
یتیمونا فی الارض.
They were just wandering around.
صبح اٹھتے تھے اور چلتے تھے چلتے چلتے جب تھک جاتے تھے سو جاتے تھے جب صبح اٹھتے تھے تو پھر اسی میدان میں ہوتے تھے.
So they would get up in the morning, they would walk and walk and walk the whole day, and then when they get at night, and the next day when they find out, oh, we're at the same spot.
اللہ تعالیٰ معاف کرے. کتنے لوگوں کے لیے ان کا جاب 40 سال سے میدان تی ہے.
So may Allah protect us. For how many of us, our jobs are these types of this ground where we're just wandering and wandering and going around in circles.
گویا ہم بھی میدان تیہ میں پڑ گئے ہیں.
As if we are also just going around in circles.
اور ہماری ہمت اور جرات نہیں کرنے کی وجہ سے ہمیں سرنڈرٹ کر دیا گیا.
And we've been put into this punishment just because we don't have the willpower to do the famous baba.
جب ہم اپنے حالات کا جائزہ لیتے ہیں تو ہمارے پاس عذر یہی ہے.
Because if we look at our condition, that's our excuse.
میں اپنی ترتیب نہیں بنا سکتا ہوں.
We say, no, I can't do this.
میں مجبور ہوں.
No, I have problems.
میں کمانے کی اپنی ترتیب نہیں بنا سکتا ہوں.
I can't make my own ترتیب for earning money.
مجھے جو ہے نا وہ اسی ترتیب پہ چلنا ہے جیسے کہ بےمانوں کی ترتیب ہے.
So I have to do whatever everybody else is doing.
کیونکہ ان کے پاس آخرت کی کوئی زندگی نہیں ہے.
Because they don't have the life hereafter in front of them.
کوئی دوسرا کام نہیں ہے.
They don't have any other work.
ان کا کمانے کا سبب ایک اور ہے.
They have a different way of earning money.
لیکن میری ترتیب ویسی نہیں ہے.
But ours cannot be that way.
ہماری اللہ پاک نے ترتیب بالکل الگ بنائی ہوئی ہے.
Our method of earning money is different.
ہمیں فرمایا کہ تم میرے ساتھ اچھا گمان سیکھ لو بس.
We have been taught you rely on Allah.
مولانا حضرت مولانا صاحب دامت برکاتہم آج کل ایک بات بہت عجیب فرماتے ہیں کہ اللہ سے اچھا گمان سیکھ لو, اللہ تعالیٰ سے اچھا گمان سے بڑھ کر اس دنیا میں کوئی طاقت نہیں.
So you should learn to have good expectations.
Mawlana
Saad Sahab, Dawood Barakatuh, he's saying this often, very often nowadays. He said we should have good expectations from Allah Subhanahu wa Taala, hope from Allah Subhanahu wa Taala. And when we have that, there's nothing better than that. Allah will give you more than what you expect from Him.
کیونکہ اللہ تبارک و تعالی نے فرمایا کہ انا عند ظن عبدی بھی میں اپنے بندے کے گمان کے ساتھ معاملہ کروں گا.
Because Allah Subhanahu wa Taala says my relationship with the slave is his expectations for me.
جیسا مضبوط گمان کر لے گا میں ویسے معاملہ کر دوں گا.
Well, if we have high expectations, Allah will fulfill those expectations.
اگر میں نے اپنا گمان اللہ کے ساتھ مضبوط بنا لیا تو اللہ پاک ویسے ہی صورت حال کر دیں گے.
For expectations are high, definitely Allah SWT will fulfill those expectations.
اس مضبوط گمان بنانے کا نام ہی توکل ہے.
That's how you define توکل.
اور اسی کا نام یقین کا بنانا ہے.
That's what we define making our یقین.
ربوبیت پر یقین لانے کا مطلب
یہ ہے. To rely on our ربوبیت.
ان الذين قالوا ربنا الله ثم استقاموا اللہ کو رب مان کے جمنے کا مطلب یہ ہوتا ہے.
That's what it means when you say Allah is my provider and to stay steadfast on that.
اللہ کی سنتوں میں سے ایک سنت یہ ہے کہ جب بندہ کسی چیز کو عذر سمجھ لیتا ہے وہ عذر بن بھی جاتا ہے.
This is one of the habits that Allah SWT set for himself, that if someone considered something as an excuse for himself, Allah will say, okay, fine.
حساب اس کا الگ ہوگا.
Then will be a different accounting.
ہمارے پاس انڈیا میں بہت بڑی بڑی الگ الگ مندریں ہیں.
اس سے مندر ہندوؤں کی. We have many different temples in India.
بتخانے بنے ہوئے ہیں.
We have many idols.
اور بڑے بڑے لوگوں کے یعنی بہت بڑے تاجر, بہت بڑے عہدیدار, بڑے وجاہت والے لوگ, سمجھدار, دنیاوی سمجھ رکھنے والے, ان کے عجیب و غریب عقیدے ان کے ساتھ میں بنے ہوئے ہیں.
And many apparent worldly wise smart people who have lots of money and intellect, and they have different relationship with these temples.
ان کا معاملہ یہ ہوتا ہے کہ وہ ان مندروں پہ جاتے, کسی کو انہوں نے بنایا ہوا ہے تجارت والا خدا, پیسے والا خدا بنایا ہوا ہے.
For example, they make one god as the god of money.
تو اس کے اوپر پیسہ خوب لٹاتے ہیں.
So they spend a lot of money.
एक एक आदमी ढाई ढाई किलो तीन तीन किलो सोना ला के डाल देता है
So many of them they spent at one time 2-3 kilos of gold just to give to this god. Many universities are running because of the endowment based on these temples. Because they're thinking is if we don't give that donation, then our business will not run.
और उन वो कहते हैं कि इससे ये तुम्हें कैसे पता है तो बोले हमारा एक्सपीरियंस बताता है
तो सो हाउ डू यू नो बिकॉज़ बेस्ड ऑन माय
अगर हम नहीं करें तो हमारा को घाटा हुआ करे तो हमको फायदा हुआ
बिकॉज़ वी हैव सीन दैट व्हेन आई गेव अ डोनेशन माय बिजनेस रैन व्हेन आई डिडंट माय बिजनेस फ्लॉप
कुरान करीम में अल्लाह ने फरमाया है कि राज पालने का काम मैं करता हूं
अल्लाह सुब्हानहू व तआला इज सेइंग दैट आई एम द प्रोवाइडर
और जो अल्लाह ताला के गैर की तरफ मंसूब करता है तो उसको दिखता है कि वो उधर से मिल रहा है
And he who attributes anything to anyone other than Allah, it seems as if they are doing something.
अब यहाँ उनको ये गुमान है, कोई दलील नहीं है इसकी ना? तो यहाँ उन्होंने गुमान बना लिया है कि मुझे वहाँ से मिलेगा, तो वहीं से मिल रहा है.
So that's what they're thinking. They're based on their experience without any proof. No, this is where I'm getting from. Then that's what happens.
वो नतीजा उसका ये होगा कि मौत कुफ्र पर आएगी.
So that based on that they will die on kufr.
और वो जाएंगे सीधा जहन्नम में.
And they'll go to Jahannam.
जब वो कहेंगे कि साहब हमारा क्या कसूर है?
Then we'll say, what was my fault?
तो उनसे पूछा जाएगा कि ये जो तुम कहते थे कि तुम यहाँ से पलते हो इसका प्रूफ लाओ.
So they will be asked, you said, you know, we are being provided by this person. What's the proof?
कोई प्रूफ नहीं मिलेगा
There's no proof.
इसलिए तुम मुस्तहिक हो इस चीज के
So that's why you deserve the fire.
और इस तरह से मुस्तहिक हो कि इससे कभी नजात भी नहीं मिलेगी खालिदीन फीहा अबदा
And not only that, you will stay in this fire forever.
अल्लाह ताला ने सब ये डिसाइड कर दिया है कि मुशरिक को माफ नहीं करेगा
Because Allah has decided that the mushrikeen will never be forgiven.
तो इसलिए मेरे दोस्तों अल्लाह पाक ने देखो क्यों बयान किया बनी इसराइल का ये वाकया क्यों बयान किया
So why did Allah give this example to Bani Israel?
अल्लाह पाक ने ये वाकया इसीलिए बयान किया कि जो किताब वाले हैं जो नबी वाले हैं उनकी जो बातें हैं अगर उनसे तुम सबक नहीं लोगे तो तुम्हारे साथ में भी इस तरह की चीजें पेश आती हैं
Because if you don't learn a lesson from those of the previous nations then you may have the same conditions
हमारे सामने सीरत है सहाबा की
We have the seerat of sahaba kiram
अल्लाह पाक की कुदरत के करिश्मे हम अपने आंखों से देखते हैं
We have the implementations of the powers of Allah Subhanahu wa Taala
मुसलमान 4 महीने कमा के 12 महीने उतने आराम से जी लेता है जो 12 महीने कमा के 12 महीने नहीं जी पाता
We see people working for 4 months and they live in such comfort that people working 12 months then you know that they can't live in that comfort
इसको अल्लाह पाक ऐसे रास्ते दे देता है कि दूसरे को उमय तकिल्ला आ जाए अल्लाह मखरजा जो अल्लाह से डरता है अल्लाह उसके लिए रास्ते बना देता है
Allah SWT opens them such ways for him that he never understood that he relies on Allah SWT Allah SWT opens the ways for him
ye jo allahu makhraja mein ek baat hai
there's a special meaning to that
ek ye ki aap highway pe ja rahe hain
one is going on the highway
exits bane hue makhraj exit ko kehte hain
there's different exits on the highway
quran ye keh raha hai ki pehle se exit hona zaruri nahi hai
He said, Quran is saying that you don't have to have an exit on the highway.
Yaj'al, main bana dunga jab ka jab.
Subhanallah. He's saying, Allah SWT, I will make the exit for you.
Tum mujh pe bharosa karo, phir exits dekho.
You rely on me and you see where the exit will come.
To iman walon ko is baat se amada kiya gaya hai ki tum qurbani pe apne aap ko apna zehen banao.
So the believers are told you increase your sacrifice.
Aur jo tumhari majboori hai us par gaur karo.
And you leave your problems with Allah Subhanahu wa Taala.
Aur Hazrat Maulana Yusuf Rahmatullah Alayh ka ek malfooz bada ajeeb hai.
And Maulana Yusuf Rahmatullah Alayh said very something very strange.
Ek jo hai na ek lagta ye hai ki wo Quran aur Hadith ki basirat zyada rakhne ki wajah se wo ye natija nikalte the aur unke bayan se andaaza hota hai ki experience se bhi unhone ye baat batayi.
We find that mashallah through his experience with the Quran through his knowledge of the Quran he draws these lessons from the Quran.
वो फरमाने कि जिस मजबूरी को सामने रख के तुम दीन की मेहनत से रुकोगे वो मजबूरी तुम्हारी खत्म नहीं होगी
He said that hurdle that you think is stopping you from going the path of Allah Subhanahu wa Taala that hurdle will never stop
उसका रास्ता ही ये है कि तुम निकलो अल्लाह के रास्ते में
The solution is to go on the path of Allah
जिसके पास में दीन की मेहनत का कोई रास्ता इल्म नहीं है तो उसको अंदाजा भी नहीं है कि वो उसकी मजबूरी है कि नहीं है
and those who don't have the experience with the path of Allah they don't realize they don't know that this is the solution
और जो आदमी दावत की अहमियत समझता है
And those who understand the need for the effort of da'wah.
Da'wat ka maza laga hua hai.
And who's experienced it.
Da'wat mein kuch kam. To aisa aadmi agar kisi cheez ko samajhta hai, uske ahkam alag hote hain. Aur jiske paas ye ilm nahi hota, uske ahkam alag hote hain.
So for these people, the rules are a little bit different. And those who haven't experienced it, for them it's a little bit different.
To deen ki mehnat karne wale ke liye hai ye usool.
These are the rules for those who are involved in the effort of da'wah.
Jin azar ki wajah se hum ye samajhte hain ki hum nahi kar sakenge, wahi azar hamare liye karne ka sabab
And so we should, whatever excuse that we think we have in mind that this is stopping from going the path of Allah, make that the reason for going the path of Allah. And sometimes there may be some, you know, fiqhi reason for not going. That's something different. Then you present your excuse in the front of the
ulama.
If it really is a shari'i uzur, so then even if he wants to go, he'll be stopped. He said, no, you don't go.
حضرت ویسے قرنی رحمت اللہ
علیہ
افضل التابعین
حضور صلی اللہ علیہ
وسلم کے زمانے کے
ہیں
صحابی بن سکتے ہیں
he could have been a صحابی
ایک مرتبہ جا کے آگئے تو صحابی بن جاتے
all he had to do was go one time and would have become a صحابی
مگر یہ کہ ان کی والدہ کی نویت ایسی تھی کہ اگر وہ چھوڑ کے جائیں تو والدہ کو دیکھنے والا کوئی نہیں تھا
but if he left there was no one to watch his mother
اسے ختم کرنا ہے
اچھا
حضور پاک صلی اللہ علیہ وسلم نے ان سے فرمایا کہ تم مت آنا
تو نبی صلی اللہ علیہ وسلم نے ایک میسج دیا کہ نو ڈونٹ کم
تم اپنی ماں کے پاس ہی رہنا
stay with your mom
صحابی بننے سے رہ گئے
he could not become a صحابی
تابعی بن گئے
تو بکھے میں تابعی
لیکن تابعی ایسے تابعی بنے کہ حضرت عمر سے فرمایا کہ تم عمر سے قرنی سے ملاقات کرو تو پوری امت کے لیے دعا کرا
became such a tabi'i that he told the Umar رضی اللہ عنہ that when you meet him, ask him to make dua for the rest of the Umar.
اس لئے میرے دوستو بھائیو اصل ہمارے بڑے یہ کہہ رہے ہیں کہ قربانی پہ اپنے آپ کو تیار کرو ذہنی طور پر بھی
that's why our elders are saying that we should increase our sacrifice
پھر ارادے کے اعتبار سے بھی اپنے آپ کو ظاہر کرو
and express your intention
پھر کوشش بھی کرو
and then try
محنت تو کرنا ہی ہے میرے دوستو
you have to make an effort
anyway پوری دنیا پڑی ہوئی ہے
the whole world is open
پوری انسانیت سسک رہی
ہے humanity is waiting
for us مسلمان انتہائی خراب حالت میں
ہیں Muslims are in very dire need
دینی اعتبار سے تباہ برباد ہو رہے ہیں
they're being ruined as far as
being ارتداد کے کنارے پر ہیں
جو on the corner of ارتداد
ہم نہیں برداشت کر سکتے
we can't stand there
ہماری آنکھوں کے سامنے کسی کا بچہ ڈوب رہا ہم نہیں برداشت کر سکتے
if someone's kid is drowning we can't just stay still
اللہ کی یہ مخلوق اس طریقے سے برباد ہو ہمیں برداشت کرنے کی اجازت نہیں ہے
we don't have the capacity to just stay still and all the مخلوق is being destroyed
جو برباد ہوا وہ تو ہوا یہ پوچھا جائے گا کہ تو کیا کر رہا تھا
yes where we're destroyed that's what you know that's up to him but the will be asked what did he do
اس وجہ سے برباد ہوا کہ وہ ڈوب گیا
yes he is destroyed because he drowned
ہم اس وجہ سے برباد ہو جائیں گے کہ ڈوبنے سے بچایا
نہیں we will be destroyed because we didn't try to save that person from drowning
سب کچھ رکھتے ہوئے بھی مواخذے میں آ جائیں گے
even though we have everything but we'll be asked
ہم سب کی یہ فکر ہونی چاہیے ہونا ہے کہ ہمیں اللہ کے دین کی محنت کے لیے تیار ہونا ہے
so we should all be concerned to make an effort of deen
تو میرے دوست ٹائم نہیں ہے صرف ارادہ ہی کرنے کا ہے کہ ہم سب ارادہ کریں کہ انشاءاللہ سب سے پہلے تو آپ حضرات چار چار مہینوں کے ارادے فرمائیں چار چار مہینوں کی تشکیل ہو جائے پہلے چار چار مہینے کے لیے کون کون تیار ہے جلدی جلدی سے نام لکھو